यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक आज पनि स्थगित। संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल गर्न सभामुखद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान। नाम मात्रका र स्रोतको सुनिश्चितता नभएका आयोजनाहरूलाई स्थगित गरी पूँजीगत खर्च बढ़ाएर बजेट संशोधन गरिएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्य नेतृत्वको सरकारलाई पार्टीको समर्थन नरहेको नेकपा एकीकृत समाजवादीद्वारा प्रदेश सचिवालयलाई जानकारी। र चीनले आफ्ना नागरिकलाई हालसम्म कोरोना विरूद्धको 2,14,00,000 डोज खोप लगायो।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको छ। बैठक शुरू हुनासाथ नेकपा एमालेका सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि पहिलो पटक सभामुख अग्निप्रसाद सापकोटाले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। त्यसपछि पुनः शुरू भएको दोस्रो बैठकमा समेत नेकपा एमाले अवरोध जारी राखेपछि सभामुखले अर्को बैठक पर्सी भदौ 29 गते दिउँसो 1 बजे बस्ने गरी स्थगित गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल गर्न भोलि सर्वदलीय बैठक बोलाउनु भएको छ। भोलि दिउँसो 2:30 बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा सर्वदलीय बैठक बोलाइएको सभामुख सापकोटाका संचार विज्ञ श्रीधर नेउपानेले जानकारी दिनुभयो। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलका शीर्ष नेतालाई बोलाइएको छ। प्रतिनिधि सभा बैठकलाई पुनः सञ्चालन गर्न सभामुख सापकोटाले आजै एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ। एमाले संसदीय दलको आज बानेश्वर स्थित संघीय संसद भवनको लोत्से हलमा बसेको बैठकमा अध्यक्ष ओलीले मर्यादित भएर संसद अवरोध कायमै राख्न निर्देशन दिनुभयो। एमाले संसदीय दलका नेता समेत रहनुभएका अध्यक्ष ओलीले संसदमा अवरोध गर्दा मर्यादित भएर प्रस्तुत हुने र निर्धारित रूपमा तोकिएको नारा मात्र लगाउन आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिनुभयो। अध्यक्ष ओलीले माइकले हान्ने, काँधमा चढ़ेर मर्यादा पालकको घेरा तोड्ने पार्टीको कुनै योजना नरहेको बताउनुभयो। उहाँले सीमाभित्र रहेर मर्यादा पालक परिचालन गर्न सत्ता पक्षलाई आग्रह गर्नुहुँदै आफूहरू धेरै विवादमा जान नचाहेको उल्लेख गर्नुभयो। सरकार विस्तारबारे छलफल गर्न बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठक कुनै निर्णय नगरी सकिएको छ। बैठकमा मन्त्री परिषद विस्तार, संसदमा प्रस्तुत बजेट प्रतिस्थापन विधेयक तथा समसामयिक राजनैतिक घटनाक्रमका विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो। छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ। आज एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको र साक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको निर्णय प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको एकीकृत समाजवादीका नेता माधव प्रसाद पौडेलले बताउनुभयो। नेकपा एमालेमा 56 जना प्रदेशसभा सदस्य रहेकोमा त्यसमध्ये 13 जनाले नवगठित एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। एमाले नेता साक्य भदौ 2 गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अध्यावधिक गर्न सर्वोच्च अदालत पुगेका दुई सांसदलाई तत्काल कुनै कार्यवाही नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ 29 गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उहाँहरूमाथि कुनै कार्यवाही नगर्न आज आदेश दिएको हो। सांसद सोमप्रसाद पाण्डे र शारदा देवी भट्टले नेकपा एकीकृत समाजवादीमा आफू रहेको र सोही पार्टीमा शनाखत गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो। अर्थमन्त्री जनार्दन शर्माले राजस्वलाई वृद्धि गरी बजेटको प्रतिस्थापन विधेयक संसद समक्ष पेश गरेको बताउनु भएको छ। प्रतिस्थापन विधेयकका सम्बन्धमा आज प्रश्न पार्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले नाम मात्रका र स्रोतको सुनिश्चितता नभएका आयोजनाहरूलाई स्थगित गरेर पूँजीगत खर्च बढ़ाउने गरी बजेटलाई संशोधन गरेको बताउनुभयो। अर्थमन्त्री शर्माले बजेटको वितरण हुने तर प्रतिफल नआउने प्रवृत्तिलाई सुधार गरेर वितरण गरे जसरी प्रतिफल आउने गरी बजेटलाई सामान्य रूपमा सुधार गरेको बताउनुभयो।
बजेटलाई घटाएर राजस्वलाई वृद्धि गरेर जानुपर्छ भन्ने कुरामा हामी पुग्यौं। नाम मात्रका योजना जसको कुनै अर्थ छैन, परिणाम पनि केही नहुने खालका योजनाहरूलाई राख्ने समावेश गर्ने जो परिपाटी छ त्यसलाई यहाँबाट तोड्न शुरू गर्नुपर्छ भनेर हामीले त्यसलाई स्थगित गरेका छौं र औचित्यताको आधारमा खारिज वा तल हस्तान्तरण गर्ने भन्ने हाम्रो निर्णय रहेको छ। स्रोत सुनिश्चितता बिनाको बजेट बनाउने जो प्रचलन अर्थ मन्त्रालयमा रहेको पाइयो त्यसो हामीले नगर्ने भनेर स्रोत सुनिश्चितता नभएका, सहमति नभएका, सम्झौता नै नभएका वैदेशिक सहयोगहरूको कुरा थियो त्यो कुरा पनि हामीले हटायौं। जे सुनिश्चितता भएको त्यसलाई हामीले अगाडि बढ़ाएका छौं। थोरै भए पनि ऋण घटाएका छौं, थोरै भए पनि पूँजीगत खर्चलाई बढ़ाउने भन्ने हाम्रो योजनालाई कार्यान्वयन हामीले गरेका छौं। हामीलाई आशा छ यसलाई हामी आगामी दिनमा अझ बढ़ोत्तरी गर्नेछौ र ऋण घटाउनेछौ भन्ने मैले विश्वास लिएको छु।
अर्थमन्त्री शर्माले विधेयक मार्फत अति विपन्न जनता, अपाङ्गता, घाइते, बिरामी र राजनीतिका परिवर्तनमा योगदान गरेका परिवारहरूलाई सामान्य सहयोग गर्ने गरी बजेटमा संशोधन गरेको बताउनुभयो। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकले उत्पादन वृद्धि, रोजगारीको वृद्धि तथा आयातलाई प्रतिस्थापन गर्ने गरी विभिन्न व्यवस्था गरिएको उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले 200 मेगावाट माथिका अर्ध जलाशयुक्त आयोजनाहरूलाई 15 वर्ष कर छूटको व्यवस्था गरेको, पूँजीगत बजेट र पूँजीगत खर्चलाई बढ़ाउने र प्रत्येक महिनामा 10% खर्च गर्ने व्यवस्था गरिएको पनि उल्लेख गर्नुभयो।
जलाशयुक्त योजनाहरूलाई 15 वर्ष पूरै कर छुट, त्यसपछिको 6 वर्ष छुटको कुरा हामीले राखेका छौं। हाम्रो उत्पादन र पुँजी निर्माणतिर कसरी जान सकिन्छ, रोजगारी कसरी सृष्टि गर्न सकिन्छ भनेतिर हाम्रो ध्यान गएको छ। त्यसै गरी स्वदेशी उद्योगको प्रवर्धन गर्ने, विदेशबाट पनि कच्चा माल ल्याएर उद्योग बनाउनेतिर जानुपर्छ भनेर हामीले के अन्त शुल्क दरमा थोरै हेराफेरी गरेका छौं। स्वदेशमै सवारी साधनको एसेम्बल गर्ने, कमसे कम यहाँ एसेम्बल भयो अथवा यहीँ निर्माण हुने प्रक्रिया शुरू भयो भने रोजगारी पनि सृष्टि गर्छ र अरू कुरा पनि हुन्छ भने त्यसमा पनि हामी कुराहरू गरेका छौं। स्वदेशी उत्पादनलाई संरक्षण गरेर पैठारीमा अन्त शुल्क बढ़ाएका छौं, केही कच्चा पदार्थहरूमा फलाम लगायतमा हामीले फलाम खानी पनि छ, त्यसलाई छिटै शुरू गरेर त्यसबाट पनि हामी कच्चा पदार्थ लिन सक्छौ। त्यो नहुँदासम्म अहिले विदेशबाट पनि फिनिसिङ वस्तुभन्दा पनि कच्चा पदार्थ नै आओस् र त्यसले रोजगारी सृष्टि गरोस् भन्ने उद्देश्य साथ हामी त्यो पनि गरेका छौं।
प्रतिस्थापन विधेयक नयाँ नल्याउने र अध्यादेशलाई नै पारित गर्ने कुरा भए पनि प्रतिपक्षी दलले नमानेका कारण दुई दिनको छोटो तयारीमा सामान्य सुधार गरी प्रतिस्थापन विधेयक ल्याउनु आफ्नो बाध्यता भएको पनि अर्थमन्त्रीले प्रश्न पार्नुभयो। पत्रकारहरूको प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने, मासिक रूपमा 10% खर्च गर्न सकिने र एसेम्बल गर्ने र गाडी नै उत्पादन गर्ने उद्योगको स्थापनाका लागि लगानीकर्ताहरूको खोजीको पहल गर्ने पनि बताउनुभयो। पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीले पनि पत्रकारहरूका प्रश्नहरूको जवाफ दिनुभएको थियो। संखुवा सभामा भएको सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ। प्रहरीले हिजो नियन्त्रणमा लिएका 26 वर्षीय कार्कीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। लोकबहादुरले गत सोमबार संखुवा सभाको मादी नगरपालिका एक खोला गाउँका तेजबहादुर कार्की सहित उहाँको परिवारका 6 जनाको विभत्स हत्या गरेको स्वीकार गरेको संखुवा सभाका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो। घटनाको अनुसन्धानका क्रममा हत्यामा 1 जना व्यक्तिको मात्रै संलग्नता रहेको देखिएको पनि उहाँले बताउनुभयो। शुरूमा तेजबहादुरको हत्या गरेपछि परिवारका अन्य सदस्यको हत्या गरेको लोकबहादुरले स्वीकार गरेका छन्। अभियुक्त कार्कीमा चाँडै रिसाउने र आक्रामक हुने समस्या भएकाले औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ। देशभर आज 1,423 जना कोरोना संक्रमण मुक्त भएका छन् भने 911 जनामा संक्रमण पुष्टि भएको छ। 7,878 नमूनाको पीसीआर परीक्षण गर्दा 838 जना तथा 3,140 जनाको एन्टीजेन परीक्षण गर्दा 73 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट 13 जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर कोरोना भाइरसका सक्रिय संक्रमित 26,757 रहेकामा 454 जना संक्रमितको आईसीयू र 140 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोनाका सक्रिय संक्रमित मध्ये काठमाण्डमा 3,315, भक्तपुरमा 1,162, ललितपुरमा 1,929 गरी काठमाण्डु उपत्यकामा मात्रै 6,406 जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश नम्बर 1 प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विस्तार गरिएको छ। तरकारी, धान, सुन्तला, आलु, मकै, स्याउ तथा बाख्रा पालन व्यवसायलाई लक्षित गर्दै प्रदेशका 10 जिल्लामा 11 जोन थपिएका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
प्रदेश नम्बर 1 10 जिल्लामा परियोजना विस्तार भएको हो। मोरङ, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुट्टा, सोलुखुम्बु, ओखलडुङ्गा तथा खोटाङ जिल्लामा परियोजना अन्तर्गत 11 जोन थपिएको परियोजना कार्यान्वयन इकाई मोरङका प्रमुख विनोद कुमार मण्डलले बताउनुभयो।
10 जिल्लामा 11 जोन थपियो। जस्तै ताप्लेजुङमा एउटा, पाँचथरमा एउटा, संखुवासम्ममा एउटा, तेह्रथुममा एउटा, भोजपुरमा एउटा, धनकुट्टामा एउटा, मोरङमा एउटा, सोलुखुम्बामा एउटा, ओखलडुङ्गामा एउटा र खोटाङमा 2 गरी जम्मा 11 जोन प्रदेश नम्बर 1 थपिएको छ।
यसअघि प्रदेश नम्बर 1 26 जोन र एउटा सुपर जोन सञ्चालन हुँदै आएको थियो। चालू आर्थिक वर्षदेखि सो कार्यालयको समन्वयमा संघीय प्रदेश र स्थानीय सरकारको सिफारिशमा परियोजना विस्तार भएको हो। तरकारी, धान, सुन्तोला, आलु, मकै, स्याउ तथा बाख्रा पालन व्यवसायलाई लक्षित गर्दै परियोजनाले जोन निर्धारण गरेको छ। मोरङ जिल्लामा धान तथा माछा जोन कार्यक्रम सञ्चालन हुँदै आएपछि उत्पादन बढेको र किसानलाई अनुदानमा विभिन्न कृषि उपकरण उपलब्ध गराएको परियोजना प्रमुख मण्डलको भनाइ छ।
धान कार्यक्रममा कम्बाइन हार्भेस्टर र ट्र्याक्टरहरू दिएछ, जसले कम्बाइन हार्भेस्टरहरूले धान काट्ने नयाँ प्रविधिबाट कम लागतमा धान काट्ने काम गरिरहेछ। चटारो भएको बेलामा बर्खे धानमा जुन छिटो काट्ने त्यसकोमा उसले कम्बाइन हार्भेस्टरले तपाईँको ठूलो भूमिका खेलेछ। भने माछामा सुरुदेखि नै हामीले जेसीबी हामी दिएछौँ पोखरी खन्नलाई, भनेपछि बाहिरले जति पैसा लिन्छ त्योभन्दा कम्तीमा 10% 15% उहाँहरूले कम लिएर खन्ने काम गरिराख्नु भएको छ। दाना ढुवानीको लागि
जोन सञ्चालन भएका क्षेत्रहरूमा व्यवसाय सञ्चालनका लागि परियोजनाले किसानलाई 50% अनुदान दिँदै आएको छ, जसका कारण कृषि पेसाप्रति युवाहरूको समेत आकर्षण बढ्दै गएको पाइन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
देशका विभिन्न जिल्लाका विद्यालयहरूमा आजदेखि विद्यार्थीहरूको भौतिक उपस्थितिमा नियमित रूपमा पठन पाठन शुरू भएको छ। लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीहरूको शिक्षण सिकाइमा असर परेको र कोरोना महामारीको जोखिम कम हुँदै गएपछि बन्द भएका विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरी सुचारू भएका हुन्। बैतडी जिल्लाका भारतसँग सीमा जोडिएका थप 4 स्थानीय तहका विद्यालयमा आजदेखि भौतिक रूपमै पठन पाठन शुरू भएको छ। जिल्लाको मेलौली नगरपालिका, पुर्छौडी नगरपालिका, डिलासैनी गाउँपालिका र सुर्नया गाउँपालिकाका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन्। डडेलधुरा जिल्लाका सबै स्थानीय तहहरूमा रहेका विद्यालयहरू आजदेखि सञ्चालनमा आएका छन्। अछामको मंगलसेन नगरपालिकामा रहेका विद्यालयहरू पनि आजदेखि सञ्चालनमा आएका छन्। पर्वतको कुस्मा नगरपालिकामा असोज एकदेखि विद्यालय सञ्चालन हुने भएको छ। कुस्मा नगरपालिकाभित्र 67 सामुदायिक र 14 संस्थागत विद्यालय रहेका छन्। त्यस्तै चितवन जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज 1 सञ्चालन हुने भएका छन्। जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रूपमा विद्यालय सञ्चालन गर्न लागि शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ। ओखलढुङ्गामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 9 घाइते भएका छन्। आज माने भन्ज्याङ गाउँपालिका 6 मितेरी भन्ज्याङमा भएको जीप दुर्घटनामा 12 40 वर्षीय पृथ्वी बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ओखलढुङ्गाका प्रहरी प्रमुख गोविन्द राज काफ्लेले जानकारी दिनुभयो। घाइते भएका 9 मध्ये गम्भीर घाइते 5 उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार हेलिकप्टर मार्फत उद्धार गरिएकाहरूको टिचिङ अस्पताल र अन्य घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ओखलढुङ्गाबाट काठमाडौँका लागि छुटेको जीप सड़कबाट करिब 150 मिटर तल खसेर दुर्घटना भएको हो। बैतडीका स्वास्थ्य संस्था र अस्पतालमा भाइरल ज्वरो र मौसमी रूघाखोकीको बिरामी बढ़दै गएका छन्। लगातारको वर्षा तथा मौसम परिवर्तन भएसँगै भाइरल ज्वरो र मौसमी रूघाखोकीका बिरामी बढ़ेको स्वास्थ्यकर्मीले बताएका छन्। जिल्ला अस्पतालमा हाल 100 हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन्। त्यसमध्ये आधा जतिमा भाइरल ज्वरो देखा पर्ने गरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो। अब केही अन्तर्राष्ट्रिय समाचार। चीनमा कोरोना भाइरस विरूद्धको 2.14 अर्ब भन्दा बढ़ी डोज खोप लगाइएको छ। खोप अभियानमा सबैभन्दा अगाडि रहेको चीनकै वुहानमा सन् 2019 डिसेम्बरमा कोरोना भाइरस पहिलोचोटि फेला परेको थियो। कोरोना भाइरसको उत्पत्ति कहाँ भयो भन्ने बारे अझै अमेरिका र चीनबीच मतभेद कायमै छ भने कोरोना भाइरसका विभिन्न भेरिएन्टहरू विभिन्न देशमा देखिने क्रम जारी नै छ। यसैबीच बंगलादेशमा युनिसेफको चेतावनीपछि आजबाट सबै विद्यालयहरू खुलेका कोरोना संक्रमणका डरले दक्षिण एशियाका विद्यालयहरू बन्द रहेकामा युनिसेफले लामो समयसम्म विद्यालय बन्द रहँदा बाल बालिकाको सिकाई असर पर्ने भएपछि 18 महिनापछि बंगलादेशमा पठन पाठन शुरू भएको हो। करिब 2 महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण 46,40,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइसकेका छन् भने 22,52,00,000 भन्दा बढ़ी मानिस संक्रमित भएका छन्। पेरूको साइनिङ फाथ विद्रोही समूहका नेता अभिमेल गुजम्यानको 86 उमेरमा निधन भएको छ। दर्शनशास्त्रका पूर्व प्राध्यापक गुजम्यानलाई आतंकवाद र देशद्रोहको अभियोगमा सन् 1992 आजीवन कारावासको सजाय तोकिएको थियो। गत जुलाईमा स्वास्थ्य समस्या देखिएपछि उहाँलाई अत्यधिक सुरक्षा व्यवस्था भएको कारागारबाट अस्पताल सारिएको थियो। गुजम्यानले नेतृत्व गरेको माओवादी गुरिल्ला समूह र पेरू सरकारबीच 1 चलेको सशस्त्र संघर्षमा 70,000 मानिसले ज्यान गुमाएका थिए। अमेरिकाले केही दिन अघि अफगानिस्तानको काबुलमा गरेको हवाई आक्रमणमा इस्लामिक स्टेटका एकजना योजनाकार मारिएको भन्ने खबर तथ्यहीन रहेको एउटा अनुसन्धानले देखाएको छ। न्यूयोर्क टाइम्स र वाशिङटन पोस्टले प्रकाशित गरेको समाचारमा त्यो बेला अमेरिकी सेनाले गरेको ड्रोन आक्रमणमा सहयोगी संस्थाका एकजना कर्मचारी मारिएको उल्लेख गरिएको छ। अमेरिकी सेनाले इस्लामिक स्टेटका लड़ाकुलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थल विस्फोटनका योजनाकार मारिएको दावी गरेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमै यथाशीघ्र सवारी साधनको परीक्षण गर्ने भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिनुभएको छ। भन्सार विभागले आयोजना गरेको 2 भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भेहिकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको हो। अर्थमन्त्री शर्माले माल वस्तुको वर्गीकरण र मूल्यांकनमा इमानदारीता कायम गरी राजस्व संकलन वृद्धि गर्न पनि कर्मचारीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा अर्थ सचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले सुधार सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। राजस्व सचिव कृष्ण हरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमानदारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनु पर्नेमा जोड़ दिनुभयो। भन्सार नाकामा भेहिकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका माल वस्तु म्यानुअल्ली चेक जाँच गर्नु पर्दैन। नेपाली शेयर बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। आइतबार कारोबार मापक नेप्से 71.43 अंकले बढ़ेर 2947.42 बिन्दुमा पुगेको छ। आइतबार कारोबार भएका 13 उपसमूह मध्ये सामूहिक लगानी कोषको मात्रै 0.05 बिन्दुले कारोबार घटेको छ। आइतबार बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जल विद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन, अन्य, लघु वित्त, जीवन बीमा र लगानी समूहको कारोबारमा वृद्धि भएको छ। आइतबार बजारमा विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आयोडिन युक्त नुन बिक्री वितरणमा निजी क्षेत्रको संलग्नता गराउन आवश्यक छैन भन्ने बुदालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगाडि बढ़ाउने भएको छ। अघिल्लो सरकारले नीति तथा कार्यक्रम मार्फत नुनको बिक्री वितरणमा निजी क्षेत्रलाई संलग्न गराउने बुदा सार्वजनिक गरेको थियो। मन्त्रालयका सहसचिव प्रेम कुमार श्रेष्ठले मन्त्रालयले नुन बिक्री वितरणका क्षेत्रमा निजी क्षेत्रको संलग्नता हुन आवश्यक छैन भन्ने कुरालाई अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। साल ट्रेडिङ कर्पोरेशनको 59 वार्षिकोत्सव कार्यक्रममा संचालक समितिका सदस्य समेत रहनुभएका सहसचिव श्रेष्ठले आयोडिन युक्त नुनलाई सबै ग्रामीण जनताको पहुँचमा पुर्याउन तथा COVID-19 महामारीमा पनि दैनिक उपभोग्य वस्तुलाई सर्वसुलभ रूपमा घर घरमा पुर्याउन साल ट्रेडिङ कर्पोरेशनको भूमिका सराहनीय रहेको बताउनुभयो।
अब खेलकुद समाचार अजय बमबाट।
नेपाली राष्ट्रिय महिला फुटबल टीमले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ। त्रिपुरेश्वरी स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो। आक्रामक रूपमा प्रस्तुत भए पनि दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्, जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो। नेपालले बंगलादेशसँग दोस्रो पटक गोलरहित बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले शुरूआतमा नै गोलको अवसर गुमाएको थियो। छैटौं मिनटमा गोलकिपर अञ्जना राणा मगरको गल्तीमा श्रीमोत्तम सरकारले बल खोज्दै पेनाल्टी बक्समा उपलब्ध गराएको मुस्ताबत सुप्तानले अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैले फल गर्न पुगेकी थिइन्। 9 मिनटमा अमृता जैशीको भली प्रहार बंगलादेशकी गोलकिपर रुकमा चमानले मुस्किलले नियन्त्रणमा लिए। त्यसको केही समयपछि 10 मिनटमा सरू लिम्बुले डिबक्स बाहिरबाट प्रहार गरेको बल चकमाले ड्राइभ हान्दै बाहिर पठाएकी थिइन्। खेलको 30 मिनटमा बंगलादेशकी श्रीमोद सरकारले प्रहार गरेको बल क्रस बारमा लागेर बाहिरिएको थियो। त्यस्तै खेलको 67 मिनटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्री किक नेपाली गोलकिपर अञ्जनाले सहजै नियन्त्रणमा लिइन्। एएफसी महिला एसियन कप 2022 छनौटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो। बिहिबार भएको पहिलो खेलमा नेपालले 2-1 जित निकालेको थियो। एएफसी महिला एसियन कप 2022 छनौट उज्बेकिस्तानमा आयोजना हुनेछ। छनौटमा नेपाल समूह एफमा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।
अब मौसम। हाल नेपालमा भारतको पूर्वी राजस्थान आसपास र बंगालको खाड़ीको मध्य पूर्वी भूभागमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभाव रहेको र मनसून न्यूनचापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्यतया बदली भई केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहर रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम 20.2, वर्षा 0.4 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33 डिग्री सेल्सियस, न्यूनतम 22.5, वर्षा 18.7 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक आज पनि स्थगित। संसद बैठक सञ्चालन गर्ने सम्बन्धमा छलफल गर्न सभामुखद्वारा भोलिका लागि सर्वदलीय बैठक आह्वान। नाम मात्रका र स्रोतको सुनिश्चितता नभएका आयोजनाहरूलाई स्थगित गरी पुँजीगत खर्च बढ़ाएर बजेट संशोधन गरिएको अर्थमन्त्री जनार्दन शर्माको भनाई। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी साक्य नेतृत्वको सरकारलाई पार्टीको समर्थन नरहेको नेकपा एकीकृत समाजवादीद्वारा प्रदेश सचिवालयलाई जानकारी र चीनले आफ्ना नागरिकलाई हालसम्म कोरोना विरूद्धको 2,14,00,00,000 डोज खोप लगायो। हौस् त साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।